नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट हिजो पारित भएको छ। संविधान सभाबाट रूपान्तरित व्यवस्थापिकाबाटै संघीय निजामती विधेयक बन्ने आशा गरिएकोमा संविधान जारी भएको 10 वर्षपछि मात्र निजामती कानूनले मूर्त रूप लिन लागेको हो। लामो समय प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको निजामती विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै अब यसले प्रशासनिक संघीयतालाई मजबूत बनाउने अपेक्षा पनि गरिएको छ। प्रशासनिक क्षेत्रको मातृ कानूनका रूपमा हेरिएको यो विधेयकले तहगत प्रणाली अवलम्बन गर्ने व्यवस्था गरेको छ। विधेयकले सेवा प्रवेशको उमेर हदलाई पुरूषलाई 35 वर्ष र महिलाको हकमा 39 वर्ष निर्धारण गरेको छ। अवकाशको उमेर हद 58 बढ़ाएर 60 वर्ष पुर्याइएको छ भने विधेयक पारित भएको वर्ष 58, अर्को वर्ष 59 र तेस्रो वर्ष 60 वर्षको उमेर हद लागू हुनेछ। यस्तै कार्यरत कर्मचारीको मनोबल बढ़ाउने उद्देश्यका साथ सहसचिवको खुल्ला प्रवेशको व्यवस्थालाई हटाइएको छ। विधेयकमा सचिवको अवधि 4 वर्ष र मुख्य सचिवको अवधि 2 वर्ष कायम गरिएको छ। विधेयकले 2 वर्षे कुलिङ समयको व्यवस्था पनि गरेको छ। स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र प्रदेशको प्रमुख सचिव र सचिव 10 वर्षसम्म संघबाट खटिने व्यवस्था कानूनमा गरिएको छ। आजको अन्तरसंवादमा हामी प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती विधेयक समग्र प्रशासन क्षेत्रबारे केन्द्रित भएर लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती विधेयकले गरेका कानूनी व्यवस्थालाई कसरी हेर्न सकिन्छ? विधेयकले प्रशासनिक क्षेत्रमा सुधारको प्रारम्भ गरेको छ कि छैन? हुन त यसअघि पनि हामीले यस विषयमा कुराकानी गरेका थियौं। त्यति बेला विधेयक प्रतिनिधि सभामा छलफलकै क्रममा रहेको थियो समितिमा। अहिले प्रतिनिधि सभाबाट यो विधेयक पारित भइसकेपछि अब यसले मूर्त रूप पाउँछ भनेर हामीले अनुमान गर्न सकिने अवस्था पनि छ। यो सन्दर्भलाई बताइदिनुहोस् न।
अहिलेको निजामती सेवा ऐनमा एउटा दुईटा सकारात्मक पक्षहरू छन्। त्यो भनेको पहिलो त आरक्षणलाई अलि व्यवस्थित गरिएको छ। आरक्षणमा विभिन्न चाहिँ सोसल जस्टिस, यो सामाजिक न्यायभित्र पर्ने वर्गहरू थपिएको छ। जस्तो थारू मुस्लिमहरू वर्गहरू भयो र गरिब खसाजीहरू भयो, खसाज्य यी विभिन्न चाहिँ त्यो संविधानले चाहिँ सामाजिक न्याय दिनुपर्छ भनेको वर्गहरूलाई आरक्षण दिएको छ भने यसमा अर्को पक्ष छ। महिलाहरूलाई आरक्षणको 50% हिस्सा, जुन वर्गमा आरक्षण गरेको त्यसको 50% महिला भनेपछि उनीहरूको आरक्षणको हिस्सा 33%बाट अब कति हुने भने 50% हुने हो। त्यसैले गरी यो एउटा सकारात्मक पक्ष छ। र एउटा व्यक्तिलाई राजपत्र अनङ्कित र राजपत्राङ्कितमा एक पटक मात्रै आरक्षण दिने प्रावधान, त्यो पनि राम्रो छ। किनभने एउटै व्यक्तिले बार बार सबै अपर्च्युनिटी लिइरहेको अवस्थामा अन्य त्यही वर्गको अरू व्यक्तिहरूको हक खोसिएको अवस्था थियो। तर त्यहाँ पनि के भइदियो त भने अदालतले दिएको पोजिटिभ डिस्क्रिमिनेसन भन्छौँ हामी, यो वर्गलाई चाहिँ नदिनु है भने सिनियर मान्छेहरू सन्तानहरूलाई विभिन्न छ नि, अनि अनि विकसित जनजातिलाई यी कुराहरू अझ पनि भएन। यो एउटा सकारात्मकै भन्नुपर्छ, ठिक ठिकै हो। त्यसपछि अवकाश उमेर बढाइएको छ, त्यो बढाउनै पर्ने थियो। यो अरू देशमा बढ्दैछ, हाम्रोमा घटाएको थियौँ हामीले 63 बाट 60, 60 बाट 58 ल्याएको, अब फेरि 60 जाने भयो। र अर्को कुरो चाहिँ के छ भने यसले के कति राम्रो छ कति नराम्रो छ भनेर कमेन्ट गर्नु गर्दाखेरि चाहिँ यसको मैले त सुरुमै पनि राज्य व्यवस्था समितिमा पनि बोले हो, यो हाम्रो फेरि पुरानै पाराको आयो। यो कर्मचारीकै वृद्धि विकास, कर्मचारीकै सुरक्षा मात्रै हेर्ने, यो अहिलेको उसलाई चाहिँ हामी त्यसलाई नकारात्मक अवधारणामा आधारित भन्छौँ, नेगेटिभ एप्रोचमा आधारित भन्छौँ, पोजिटिभ एप्रोचमा आधारित ऐन बन्नु पर्थ्यो अहिले गणतन्त्रमा। त्यो भनेको अब कसरी जनताप्रति कर्मचारीहरूलाई एकाउन्टेबल बनाउने, उत्तरदायी बनाउने, अनि राजनीतिज्ञ र कर्मचारी बिचको कसरी सम्बन्ध सुधार गर्ने, यस्ता कुराहरू आउनुपर्ने थियो, त्यो आएन। तैपनि ढिलो भए पनि आएको छ, त्यसैले केही कुराहरू सकारात्मकै छन्, केही कुराहरू अपुग्छ।
लामो समयको छलफल र विवादका बीच अब कुलिङ समय समेत राख्ने व्यवस्था गरिएको छ। यही विषयका कारण प्रतिनिधि सभामा पेश भएर पनि विधेयक पारित हुन नसकेको भनेर टीका टिप्पणी समेत भइरहेको सन्दर्भ यहाँलाई पनि अवगत नै छ। अब कतिपयले अहिले पनि यसको विरोध गरिरहनु भएको छ, एउटा तबकाले यसलाई रूचाएको पनि छैन। अब सेवा अवकाशपछि निजी क्षेत्रमा जानको लागि अथवा निजी क्षेत्रमा काम गर्न पो रोक्नु उचित हो, तर निरन्तर राष्ट्र सेवाको काम गर्नका लागि पनि किन रोक्नुपर्ने कानून बनाउनु पर्यो? बरू जुन नियमावली छ संवैधानिक परिषदको अथवा सम्बन्धित संवैधानिक निकायमा नियुक्ति हुने कानूनमा सबैलाई लागू हुने गरेर बनाउनु पर्यो, कि त निजामती कर्मचारीलाई मात्र रोक्ने गरी ल्याइएको यो कानूनमा विभेद भयो भन्ने कुराहरू पनि आएका छन्। अब फेरि यता संविधानले संवैधानिक आयोगहरूमा 65 वर्षे सेवा उसको पनि उमेरको हद पनि तोकेको र यतापट्टि सबै व्यक्तिहरू 60 नै पुग्छन् भन्ने त भएन, तैपनि यसमा पनि केही असन्तुलन जस्तो देखियो भनेर पनि अहिले विभिन्न टीका टिप्पणी चर्चा छलफल भइरहेको सन्दर्भलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
अहिले बढी चर्चामा आयो कि कुलिङ पिरियड हो, कुलिङ अफ पिरियड भन्छौँ हामी, त्यो चाहिँ कस्तो भने स्वार्थबाजी नै नियुक्ति हुन जान्छ यदि कुलिङ पिरियड नराखेनौँ भने। यो फिल भएकै कुरा हो। जस्तो उदाहरणको लागि एउटा सचिव बहाल हुँदाहुँदै अथवा बहाल छोड्न साथ पदावधि सिद्धिन साथ महालेखा परीक्षक भयो भने नेक्स्ट इयर अडिट हुन्छ र उसको आफ्नै अडिट गर्ने भयो, आफ्नै अडिटमा त उसले आफ्नो गल्ती देखाउँदैन होला नि। त्यस्तै गरी कुनै व्यक्ति अख्तियारको प्रमुखमा आयुक्तमा नियुक्ति भयो भने उसकै केही चाहिँ फाइलमा अनियमितता भएको भए हेर्ने सन्दर्भ भाव हुनसक्छ त्यो आयोगमा। त्यसरी 2 वर्ष राख्दा चाहिँ यी चिजहरू बाहिर आइसक्छन्, उता चाहिँ अडिट पनि सिद्धिन्छ भन्ने एउटा उदाहरण मैले 2 संस्थाको लिएँ। त्यो कारणले गर्दाखेरि कुलिङ पिरियड चाहिएको हो। अब एउटा कुरो चाहिँ के चाहिँ हो त भने यो कुलिङ पिरियड निजामतीलाई मात्रै लागू गर्ने होइन, प्राध्यापन सैनिक प्रहरी अरू सेवालाई पनि त लागू हुनु पर्यो। त्यसको लागि चाहिँ हामीले के गरिदिनु पर्यो त भने संवैधानिक निकाय सम्बन्धी ऐन नियममा नै त्यो व्यवस्था गर्ने वा सुशासन ऐनमा चाहिँ निजी क्षेत्रमा जान नहुने कुराहरू लेखेर सबैलाई लागू गर्नुपर्छ, यो चाहिँ सही हो। तर कुलिङ पिरियड चाहिँदैन नै भनेर जुन लबिङ भइरहेछ साथीहरूको त्यो चाहिँ राम्रो होइन। कुलिङ पिरियड चाहिन्छ, यो स्वार्थको स्वार्थ बाजिने कामहरू रोक्नुपर्छ।
निजामती सेवामा अब नवीनतम प्रविधि र दक्ष जनशक्तिको खाँचो पनि औल्याइएको बेला छ। अहिले 58 वर्षबाट 60 वर्ष उमेर अवकाशको उमेर बनाइनुलाई कति उचित तरिकाबाट हेर्न सकिन्छ? यसको पछाडिको तर्क के गरिएको छ भने आर्थिक भार बढ़ो भनेर अब सेवा अवधि बढ़ाउँदा त्यसले केही हदसम्म आर्थिक भारलाई न्यूनीकरण अथवा कम गर्न सक्छ भन्ने पनि रहेको छ। तर नेपालको हकमा हाम्रो शिक्षाको प्रतिशत जे जस्तो छ, शैक्षिक गुणस्तरका कुराहरू पनि रहेका छन्, कतिपयले अब जेनेरेशन ग्याप्का कुरा पनि उठाइरहेका छन्, जुन पुस्तान्तरणको कुरा पनि रहेको छ। यस हिसाबले केही समयका लागि त 58 नै उपयुक्त हुन्थ्यो भनेर पनि तर्क वितर्क भइरहेका छन्। यस कारणले तर्क वितर्क भइरहेका छन् कि नयाँ जनशक्तिलाई सेवामा प्रवेश गराउनु नै आजको मूल आवश्यकता हो भनेर पनि भनिएको छ। यसलाई कसरी हेर्न सकिन्छ? जबकि विकसित देशको हकमा व्यक्तिहरू दक्ष हुन्छन्, प्रविधि मैत्री हुन्छन्, शिक्षाको स्तर दर पनि त्यही अनुसारको छ भनेर टिप्पणी भइरहेको अवस्था पनि छ।
अनि यसो छ, यो मैले जनरल ट्रेन्ड भनिसकेँ जस्तो बाहिर के छ भने यो एजिङ पपुलेसन प्रब्लमको कारणले उनीहरू 63-65 लगिसके यो रिटायरमेन्ट एज। हामीले चाहिँ हामीले जागिर मैले जागिर खानुभन्दा पहिले 63 थियो, यो सायद 32 होला, यसलाई 60 ल्याइयो। हामीले जागिर खाना 60 थियो भने फेरि 49 यसलाई 58 ल्याइयो। अन्यत्र बढिरहेछ, हाम्रोमा घटाइरहेछ। यो घटाउँदाखेरिमा त्यही लजिक दिएको थियो अहिले जुन यहाँले भन्नुभयो कि यो फ्रेस ब्लडहरू आउँछ र त्यसले राम्रो हुन्छ प्रशासनमा भनेर गरिएको भन्नु। तर कुरो के बुझिनुपर्छ भने यो सन्तुलन हुनुपर्छ, एउटा अनुभवी प्रशासकहरू र नयाँ प्रविधिसँग चुस्त नयाँ पुस्ताहरू, यो दुईको बिचमा सन्तुलन हुनुपर्छ। र सन्तुलन खुला प्रतियोगिताबाट जुन इन्ट्री लेभलमा आउने हो त्यसबाट पूर्ति गर्ने हो। जहाँसम्म एउटा अनुभवी प्रशासकहरूलाई एउटा ऊर्जा र उमेर हुँदै घर जाऊ भन्ने चाहिँ छ नि, त्यो ठिक होइन। त्यसैले अहिले नयाँ एउटा सिद्धान्त प्रशासनमा आएको छ, त्यसलाई हामी के भन्छौँ सुनौला जन्जिरको सिद्धान्त भन्छ। यो म्यानेजमेन्टमै आइसकेको कुरो भन्ने हामीले त्यो भन्यौँ के भने त्यो व्यक्ति नछोडोस् भनेर बाँधेर राख्नुपर्छ। गोल्डेन थिएटर प्रिन्सिपल अफ गोल्डेन फेटर भन्छौँ हामी, सुनौला जन्जिरको सिद्धान्त। पहिले चाहिँ गोल्डेन ह्यान्डसेक भन्ने थियो, दिएर घर पठाउने, अब त्यसलाई उल्ट्याएर के भन्ला नि, होइन त्यसरी पठाउनु हुँदैन। तर यत्रो लगानी गरेका कर्मचारीहरू, अनुभवी कर्मचारीहरूलाई जसरी भए पनि कायम राख्नुपर्छ भन्ने अवधारणा छ निजी क्षेत्रको म्यानेजमेन्टमा पनि। त्यसैले गर्दाखेरि के हो त भने, चाहिन्छ सन्तुलन, चाहिन्छ नयाँ पुस्ताहरू त्यो प्रवेश इन्ट्री लेभलबाट आउने हुन्, र यो पुराना प्रशासकहरूको जुन अनुभव छ यसलाई पनि राष्ट्रले गुमाउनु हुँदैन। 60 वर्ष ठिक छ।
सेवा प्रवेशको उमेरमा सकारात्मक विभेदको व्यवस्था भएको छ, यो त विगतदेखि नै भइआएको कुरा पनि भयो। पुरूषको हकमा 35 र महिलाको हकमा 39 वर्ष कायम गरिएको छ। अब कतिपयले सेवा प्रवेश उमेरमा समान व्यवहार हुनुपर्छ भनेर विगतदेखि नै कुरा उठाइ पनि आउनु भएको छ, यसलाई कसरी हेर्न सकिन्छ? हुन त संविधानले समानताको व्यवस्थालाई अंगीकार गरेको छ, कानूनले समता र सकारात्मक विभेदको अभ्यासलाई पनि अंगीकार गरेको अवस्था छ। यस्तो अवस्थामा अब दुर्गम दूरदराजका पुरूषै भए पनि उनीहरूले अवसर पाउनुपर्छ, यसमा चाहिँ समानता भइदिएको भए चाहिँ उचित हुन्थ्यो। फेरि आरक्षणका व्यवस्थाहरू पनि रहेका छन्, आरक्षणका व्यवस्थाले गर्दाखेरि पनि केही समस्याहरू रहेको छ भनेर पनि टीका टिप्पणी जुन भइरहेको छ, यसलाई समग्रतामा कसरी हेर्न सकिन्छ?
समानताको हकको कुराहरू उठ्नु, त्यो मौलिक हकको सन्दर्भमा कुरा उठाइएको छ, तर त्यही समानताको हकमा पनि गएर त्यहाँ प्रोभिसुहरू जोडिएको छ त्यहाँ, तर यस्ता यस्ता वर्ग पिछडिएका यता यसलाई चाहिँ विशेष प्रबन्ध गर्न बाधा पुग्ने छैन भने त्यही लेखिएको छ। यसको अर्थ के हो त भने, सामाजिक न्याय हो, सोसियल जस्टिसको लागि हेर्नुपर्ने वर्ग छन् नि, तिनीहरूलाई केही समय हामी लेबल प्ले ग्राउन्ड भन्छौँ, त्यो बराबरी नभएसम्म, खेल्ने मैदान बराबरी नभएसम्म चाहिँ विशेष छुट दिनुपर्छ, उमेरमा दिनुपर्छ, भर्नामा दिनुपर्छ। त्यसैले यो चिजलाई चाहिँ अन्यथा भन्न मिल्दैन, नामै त पोजिटिभ डिस्क्रिमिनेसन, सकारात्मक विभेद गरेर सकारात्मक परिणाम दिने, यसो भएको हुनाले यो जुन उसको प्रतिनिधित्व छैन निजामती सेवामा, त्यसलाई भित्र्याउन लाई यी प्रबन्धहरू गरिया हुन्छ। त्यसैले उमेर चाहिँ किन बोलिराख्यो भन्दाखेरि चाहिँ त्यो सकारात्मक विभेद हो, यसलाई नराखेको भए पनि हुन्थ्यो, केही थिएन, तर त्यो वर्गलाई विशेष छुट दिएको एउटा साइकोलोजी, हामी त 80 वर्षसम्म लड्न पाउँछौँ भन्ने चाहिँ अवधारणा हो। अब अहिलेको उसमा भन्नुहुन्छ भने उसलाई बरुवाको लागि पनि 1 वर्ष कम गरिदिएको थियो पदावधि यो आरक्षितहरूलाई। त्यस भएको हुनाले यो यसलाई अन्यथा लिनु हुँदैन, समानताको हकको यसले भायोलेट गरेन, त्यो समानताको हकमै यो व्यवस्था छ कि विशेष वर्गलाई हेर्न मिल्छ भन्ने छ।
आरक्षणको हकमा वैज्ञानिक प्रणाली लागू हुनुपर्छ भनेर विगतदेखि नै सरकारवालाहरूले कुरा उठाउँदै आउनु भएको छ, अहिले पनि कतिपय आरक्षणमा ओडाको सिफारिश लिनुपर्ने व्यवस्था रहेको छ, यद्यपि आरक्षणको व्यवस्था आर्थिक रूपले सम्पन्न पहुँच भएका शहरी क्षेत्रका जसको शिक्षामा पनि दखल थियो, यस्ता व्यक्तिहरूले बढ़ी आरक्षण को लाभ लिए, पहुँच पाए उनीहरूले, तर वास्तविक जो गरिबीको रेखा मुनि रहेको छ, त्यसै गरी सीमान्तकृत छ, त्यस्ता व्यक्तिहरूले आरक्षणको सुविधा दिएर कानूनमा भएर पनि लिन सकेका छैनन्। आर्थिक सम्पन्नता र विपन्नताका आधारमा पनि आरक्षणको व्यवस्था गरिनुपर्छ, राज्यका स्रोत साधनहरूमा पहुँचको हिसाबलाई पनि एउटा मापदण्ड बनाइनुपर्छ भन्ने कुराहरू यहाँहरूले नै विगतदेखि निरन्तर उठाउँदै आउनु भएको छ। तथापि यो विषय वैज्ञानिक रूपमा व्यवस्थित हुन नसकिरहेको विषयलाई हामीले कसरी हेर्न सक्छौ र आरक्षणलाई थप वैज्ञानिक र व्यवस्थित बनाउन कसरी सकिन्छ?
आरक्षण ठिक भन्नुभयो, आरक्षण जुन वर्गलाई लक्षित गरेको हो त्यहाँभित्रको पनि विशेष त उसले सर्वोच्च अदालतले तरमारा वर्ग भन्ने प्रयोग गर्यो, तरमारा वर्ग क्रिमी लेयरले मात्रै खाइरहेछ। एउटा उदाहरण भनौँ न, जनजाति भन्यो भने 3-4 वटा जातले मात्रै खाइरहेछ, 3-4 वटा थरले मात्रै होइन, जनजाति भन्यो भने या त तपाईँको चाहिँ ऊ गुरुङ मगर तामाङ लिम्बू यस्तो मात्रै 3-4 वटा थर र नेवार यति वर्ग मात्रै आइरहेछ। दलित भन्यो भने पहाडिया विश्वकर्माहरू बढी आइरहेछ, तराईको त्यो दलित आएको छैन। त्यसो भएको हुनाले यो आरक्षण चाहिँ लक्षित वर्गसम्म किन पुगेन भनेर चाहिँ अध्ययन गर्नुपर्ने विषय भएको छ। आरक्षणको आधुनिक प्रिन्सिपल भनेको के हो भने, हामी त्यसलाई दोहोरो ऊ चाहिँ वञ्चितीकरणको सिद्धान्त भन्छौँ, त्यो भनेको डबल डिसएडभान्टेज थ्योरी, त्यो भनेको गरिब पनि हुनुपर्ने, त्यो वर्गको पनि पर्नुपर्ने। जसरी अहिले खस आर्जेको लागि गरिब हुनुपर्ने भन्ने हो, त्यसै गरी अरू वर्गलाई पनि एउटा लेबल आर्थिक अवस्था एउटा भन्दा तल भएको वर्गलाई मात्रै समावेश गर्नुपर्ने हो र त्यसको लागि हामीले के गर्नु पर्यो त भने हामीले गरिबीका प्रमाणपत्रहरू इसारा दिइसकेको हुनु पर्यो। अन्यथा के हुन्छ भने अघि तपाईँले सङ्केत गर्नुभएको छ जसलाई पनि सिफारिस गरिन्छ त्यो स्थानीय तहले यो पनि उनी गरिबै हो भनेर गरिदिन्छ। त्यसो भएको हुनाले लागू गर्नलाई चाहिँ के भने हामीले पहिले यी प्रबन्धहरू यसका पूर्वाधारहरू तयार भयो भने हामीले गरिब त्यो वर्गको गरिब पनि र त्यो वर्गको पनि पर्ने व्यक्तिलाई आरक्षण गर्यो भने सही आरक्षण हुन्छ जस्तो लाग्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती विधेयक प्रशासनिक क्षेत्र बारे केन्द्रित भएर लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई अगाडि बढ़ाउ। अब कतिपय कुरा त कुराकानीको क्रममा आइसकेका छन्। अब विधेयकमा गरिएका केही नयाँ व्यवस्था पनि रहेका छन्, जस्तो कानून र संविधानसँग बाजिने पो हो कि भन्ने केही व्यवस्था पनि रहेको छ। अब प्रदेशको प्रमुख सचिव र सचिव त्यसै गरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत 10 वर्षसम्म संघबाट खटिने भनिएको छ। यो व्यवस्था के कति संविधान मैत्री छ जस्तो यहाँलाई लाग्छ? यसअघि पनि हामीले यो प्रसंगलाई उठाएका थियौं यसअघिको कुराकानीमा पनि। प्रदेश निजामती र स्थानीय प्रशासन तत्तत् निकायको एकल अधिकार क्षेत्रभित्र पनि रहेको छ संवैधानिक व्यवस्था अनुसार। विधेयकले गरेको यो विद्यमान व्यवस्थालाई कसरी हेर्न सकिएला अथवा सहकार्य सहअस्तित्व र समन्वयको हाम्रो जुन संघीयताको मर्म छ तत्कालका लागि संघबाटै व्यवस्था गर्दा पनि फरक नपर्ने हो कि कसरी हेर्न सकिन्छ?
यदि ठिक भन्नुभयो, यो संविधानमा एकल अधिकारमा छ, उहाँहरूको आफ्नै सेवा हुन्छ स्थानीय तहको, स्थानीय सरकारको, प्रदेशको। भनिसकेपछि केन्द्रले कर्मचारी खटाउन संवैधानिक रूपमै मिल्दैन थियो, तर गरिरहेको राष्ट्र केन्द्रीय सरकारले किन हो मैले पनि बुझेको छैन। मैले राज्य व्यवस्था समिति पनि भनेको थिएँ, यो चाहिँ गैर संवैधानिक भयो, संविधानलाई बाँच्ने कुराहरू ऐनमा कसरी ल्याउनुहुन्छ तपाईँहरू भनेर भनेको थिएँ। तर त्यसलाई 10 वर्षसम्म भनेर राखिएछ, 10 वर्ष भनेर लेखेर पनि हुँदैन। त्यो त के हुनुपर्छ भने हाम्रो क्याडर भएन, हामीलाई काजमा केही समय सहयोग गरिदिनुहोस् भनेर तलको सरकारले लेख्यो भने मात्रै केन्द्रले खटाउने व्यवस्था हुनुपर्छ। अब यहाँ त अहिले त के भयो भने केन्द्रले एउटा प्रमुख प्रशासकीय अधिकृत खटाइदिन्छ, त्यसलाई न कारवाही गर्न सक्छ त्यहाँको उसले केन्द्रको क्याडर भयो, उसले त्यो कारवाही गर्ने पनि अधिकार हुँदैन त्यो स्थानीय तहलाई, त्यो त्यो सरकारलाई, अनि केन्द्रको अनुशासनमा ऊ बस्छ। यदि यो मिलेन, यो संविधानसँग बाँध्ने काम हो र कुनै चाहिँ नि मुख्यमन्त्रीहरू अथवा कुनै सरकारले चाहिँ सर्वोच्चमा रिट गएको अवस्था, यो खारेज हुने अवस्था छ। त्यस्तै गरी अर्को व्यवस्था भयो, अझ त्यो राख्ने नहुने कुरा राखियो, प्रमुख सचिव चाहिँ नि सङ्घकै हुने, यो संविधानमा नभएको कुरो उहाँहरूले कसरी लेख्नुभयो मैले बुझेको छैन। यो चाहिँ मेरो आफ्नो विचारमा चाहिँ यो मिल्दैन मिल्ने कुराहरू हो, यो राखिएछ, यो राम्रो भएन।
सरुवा प्रणालीमा व्यतिथिका कुराहरू पनि रहेका छन्। कार्य जिम्मेवारी नदिने एउटा समस्या पनि विगतदेखि नै रहेको छ भनेर निजामती वृत्तमा यो कुराले चर्चा पाउने गरेको छ। अनुकूलको कर्मचारीलाई मात्र खोज्ने जस्ता विकृतिहरू पनि रहेका छन् भनेर पनि टिप्पणी हुँदै आएका छन्। नयाँ कानून र अभ्यासले अब यस्ता किसिमका समस्या भनौं विकृतिलाई कसरी नियन्त्रण न्यूनीकरण गर्नुपर्छ जस्तो यहाँलाई लाग्छ?
पहिलो कुरो त अहिले सक्रिय स्वरूप प्रणाली भनेर के पहिलेको भन्दा अलिक केही राम्रै व्यवस्था गर्न खोजेको देखिन्छ। एउटा अनुमान योग्य सरुवा होस् वा मेडिकल बोर्ड अथवा यस्तै सिफारिस केही नभइकन टाइम नपुगे सरुवा नहोस् भन्ने चाहिँ व्यवस्था छ। तैपनि अब अहिले आएको मैले अहिले हिजो पास भएको त हेरिएको छ, हेर्न पाएको छैन मैले डिटेल, तर प्रस्तावित विधेयकमा के थियो भने सचिव सरुवालाई चाहिँ रोकेको थिएन, जहिले पनि सरुवा गर्न पाउने खालको प्रावधान थियो। यसभन्दा पहिले चाहिँ सहसचिव र सचिव राजपथ नाङ्कित प्रथम श्रेणी र विशेष श्रेणीको लागि चाहिँ टाइम नपिजन जहिले पनि सरुवा गर्न पाउने प्रावधान निजामती सेवा ऐन नियमै थियो। अब अहिले पनि त्यो सचिव तहलाई चाहिँ जहिले पनि सरुवा गर्न पाउने एक्जिक्युटिभले भन्ने खालको राखे जस्तो लाग्छ। त्यो त्यो हो भने यो राम्रो होइन। तैपनि सक्रिय ऊ चाहिँ सरुवा प्रणाली पहिलेको भन्दा केही राम्रो छ। पहिले के थियो भने 2 वर्ष पिएसी सरुवा गर्ने लेख्दै लेख्दै गएर तल गएर चाहिँ के भनिएको थियो भने निजलाई त्यहाँ राखिराख्न उपयुक्त नभएमा भनेर एउटा दफा लुज दफा थियो, त्यसैले त्यही प्रयोग गरेर सरुवा गर्थे। अहिले अलिक कडा प्रावधान छ, त्यस कारण सरुवा चाहिँ अलिक व्यवस्थित हुन्छ होला भन्ने अनुमान गरौँ।
सचिव र मुख्य सचिवको कार्यकाल पनि एक वर्ष घटाउने प्रस्ताव गरिएको छ, फेरि यता सहसचिवको खुल्ला प्रतिस्पर्धालाई पनि रोकिएको छ। अब कतिपयले दक्ष जनशक्ति जो विज्ञका रूपमा पनि सहसचिवमा आउन सक्ने सम्भावना हुन्थ्यो त्यस्तरी रोकिनु गलत भयो कि भनेर पनि टिप्पणी गर्नु भएको छ। खास गरी मैले यहाँलाई सोध्न चाहेको, अब सचिव र मुख्य सचिवको कार्यकाल घटाइनु र यता सहसचिवको खुल्ला प्रतिस्पर्धा हटाइनुलाई कसरी लिन सकिन्छ?
पदावधि घटाउने कुरो कस्तो हुन्छ भने अब चार वर्ष भने सेक्रेटरी लेभललाई ठिकै हो, किनभने अब फेरि अतिरिक्त सचिवको पनि व्यवस्था भयो, विशेष श्रेणीमा अतिरिक्त सचिवको समय नै राखिएको छैन, जति पनि खान पाइने भयो। त्यस कारणले गर्दाखेरि यो चार वर्ष पर्याप्त नै हो र मुख्य सचिवलाई दुई वर्ष पनि पर्याप्त हो सुधार गर्न चाहने व्यक्तिको लागि। त्यसो भएको हुनाले यो पदावधि घटाएको उपयुक्त नै छ। चाँडो चाँडो अरूले पनि त प्रमोसन पाउनु पर्यो, अरूलाई फ्रिज भएर बस्नु भएन भन्ने हो। अन्त अब दोस्रो कुरो चाहिँ अब यो पदावधि घटाउने पहिले कस्तो थियो भनेर भने पाँच वर्ष पुगिसकेको सचिवहरूको पनि केही अगाडि कुरा गरे, पञ्चायतको बेलाको कुरा गरे, त्यहाँ चाहिँ दुई वर्ष एक वर्ष तिन वर्षसम्म थप्ने प्रावधान थियो, त्यो पछि हटाएको हो। यसो यो डिस्क्रिप्सनरी पावर चाहिँ दिनु हुँदैन, यसले चाहिँ मन लाग्नेलाई थप्दिने, मन नलाग्ने नथप्ने भयो भने, अनि पाँच वर्ष फ्ल्याट राखिएको हो, त्यसलाई चार वर्ष गराइएछ। अतिरिक्त सचिव विशेष श्रेणीकै रहेको अवस्थामा अतिरिक्त सचिव पनि विशेष श्रेणीकै भावनाले यो ठिकै जस्तो लाग्छ मलाई, यो नराम्रो। जहाँसम्म सहसचिवको बढुवाको किन रोकियो भन्ने कुरा गर्नुभएको थियो, सहसचिवमा नि एउटा कस्तो फिल भयो भने ठ्याक्क मैले म आफैले केही इन्टरभ्यू लिएँ खुला प्रतियोगिताको, जहाँ चाहिँ नि तपाईँको अनुभव कति भयो भन्दाखेरि साक्षात्कार भएको दुई वर्ष भयो भन्ने, अनि कसरी दिनुभयो त जाँच भन्दाखेरि मैले फलानु ठाउँमा काम गरेको थिएँ, म फलानु शिक्षक भएर चाहिँ फलानु स्कुलमा काम गरेको थिएँ, त्यसरी त्यो जोडेर आएको अनुभव पुग्दै पुगेन। उहाँहरू चाहिँ त्यो आइसकेपछि छ सात वर्षमा सचिव हुने, सचिव भने त कस्तो पद हो भने राजनीतिक नेतृत्वलाई परामर्श दिने, राजनीति आफ्नो अनुभवले खारिएका उहरू चाहिँ दिएर त्यो आफ्नो राजनीतिक नेतृत्व मन्त्रीहरूलाई चाहिँ पपुलर गराउने, उसलाई चाहिँ गलत घुमाउन नदिने, यस्ता खालको यति अनुभवले खारिएका मानिस चाहिनेमा सहसचिवमा नै ओपनबाट लिँदाखेरि चाहिँ अत्यन्त अपरिपक्व मान्छे पनि सचिवमा पुग्ने स्थिति आयो, जसले गर्दा यो चाहिँ भएन कि एउटा फास्ट ट्र्याक दिने तर सचिवमा सहसचिवमा नदिने, उपसचिवमा दिएपछि उसले उपसचिवमा आठ दस वर्ष काम गर्छ अनि सहसचिवमा आठ दस वर्ष काम गर्छ बल्ल अनुभव पुग्छ भन्ने धारणा पनि हो, र यो लोकसेवाले पनि यो हटाउने भनेर लेखिदिया हो मेरै टाइममा पनि। त्यसैले गर्दाखेरि त्यो हाम्रो आफ्नै अनुभवले कि अब हामीले जुन आरक्षण ल्यायौँ त्रिपन्न सालदेखि परीक्षा सुरु भयो, यो के अरे अब खुला सहसचिवको त्रिपन्न सालदेखि अहिलेसम्मको हाम्रो चाहिँ अनुभवले गर्दाखेरि यो सच्याउनु परेको हो, यो ठिकै छ।
अतिरिक्त सचिव किन भन्ने पनि प्रश्न रहेका थिए, अब यसैमा पो भोलिका दिनमा राजनीतिक दलहरूले फेरि अर्को राजनीति गर्ने हुन् कि भनेर प्रशासनिक क्षेत्रका विज्ञ व्यक्तिहरूले पनि प्रश्न गरिरहनु भएको छ। यसलाई कसरी हेर्न सकिएला? हाम्रो सन्दर्भमा यो अतिरिक्त सचिवको उपयुक्तताको बारेमा के लाग्छ यहाँलाई?
यो अतिरिक्त सचिव भने पदै कस्तो हो भने कहिले राख्ने कहिले हटाउने भयो, अब भन्नु 42 सालमा अतिरिक्त सचिवको ल्यायो, पछि फेरि अब 9-10 वर्षमा त्यो हटायो। त्यसैले कस्तो हुन्छ भने अतिरिक्त सचिव चाहिँ किन हटाइयो पनि केही अध्ययन भएन, किन राखियो पनि केही अध्ययन भएन। तर मेरो तर्क चाहिँ के हो भने मन्त्रालयमा एकजनासम्म मन्त्रालय कुनै मन्त्रालयमा एकजनासम्म अतिरिक्त सचिव राख्दा त्यसले उत्तराधिकारी योजना भन्छौँ हामी सचिव हुन तयार गर्ने सचिव नेक्स्ट सचिव सहसचिवमा सिनियर मान्छेले पाउने भयो र उसले चाहिँ के भने सचिवको लागि आफ्ना तयारी गर्ने भयो र सचिव कहीँजना त्यो काम हेर्ने भयो निमित्त भएर हेर्ने भयो त्यो त्यसरी एउटा उत्तराधिकारी योजनाको लागि चाहिँ यो राम्रै हो। तर त्यो धेरै पद सृजना गर्नु हुँदैन, मन्त्रालय एउटा मन्त्रालयमा एकजना भन्दा बढी राख्नु पनि हुँदैन, त्यो चाहिँ के हो त भने भोलिको सचिव हो त्यसलाई सचिवको लागि तयारी गर्ने पदको रूपमा हेर्नुपर्छ।
हामी कार्यक्रमको पनि लगभग अन्त्यतिर आइसकेका छौं। अन्तमा मैले यहाँलाई अब के भनिएको थियो विगतमा भने एउटै साझा ट्रेड युनियन बनाउने र कर्मचारीका हक हित साझा सवालहरू त्यही साझा ट्रेड युनियनबाटै अगाडि बढ़ाउने भनिएको थियो। यद्यपि कानून अगाडि बढ़दै गर्दा विगतमा जे थियो त्यसलाई नै राखेर अगाडि बढ़ाइएको छ। कतिपयले सुधार गर्नुपर्ने सुधारका लागि सुझाव दिएका ठाउँमा नै सुधार भएन भनेको सन्दर्भ पनि यसलाई कसरी हेर्न सकिएला हामीसँग एक मिनटको मात्र समय छ अन्तमा बताइदिनुहोस् न
होइन यो मल्टी युनियन सिस्टम यो दलै पछिको युनियन राख्नु हुँदैन थियो यो गल्ती भयो र कर्मचारीहरू युनियनहरूको सङ्घ संगठनको प्रेसरमा दबावमा विधायकहरूले काम गरे देख्यो यो राम्रो छैन एउटै मात्र युनियन हुनुपर्छ
हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद आजको अन्तर सम्वादमा हामीले प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती विधेयक र समग्र प्रशासनिक क्षेत्रबारे केन्द्रित भएर लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँग कुराकानी गर्यौं प्रविधिमा साथ दिनुहुने राजु थापा र उत्तम पाण्डेलाई धन्यवाद तपाईँको दिन शुभ रहोस् हवस्त नमस्कार